इन्ना अनज़लना तौरात फ़ीहा हुदन व नूर। हमने तौरात नाजिल की जिसमें हिदायत और रोशनी थी। सारे नबी जो ख़ुद मुस्लिम थे, यानी दूसरों को जिस चीज़ की दावत देते थे ख़ुद भी वही करते थे, और अपने नाम कोई गिरोही नाम नहीं रखते थे बल्कि मुसलमान कहलाते थे। इसी के मुताबिक इन यहूदियों के मामलात का फ़ैसला करते थे, और इसी तरह रब्बानी उलमा और अहबार भी इसी फैसले पर कारामत रहते, क्योंकि इन्हें किताबुल्लाह की हिफाजत का ज़िम्मेदार बनाया गया था और वो इस बात पर गवाह थे। बस ए गिरोह यहूद, तुम लोगों से ना डरो बल्कि मुझसे डरो, और मेरी आयात को ज़रा ज़रा से मुआवजे पर बेचना छोड़ दो। होता क्या है कि जब दीन वाले अल्लाह से ज़्यादा लोगों से डरने लगते हैं तो वो जहाँ कोई मुश्किल हुक्म देते हैं उनको लोगों को खुश करने के लिए बदल देते हैं। तो अल्लाह ताला यहाँ हुक्म दे रहे हैं कि जिसको भी अल्लाह के दीन के साथ जुड़ना है उसको अपने दिल को लोगों के खौफ से आज़ाद करना होगा, वरना फिर अहकामात बहुत जल्दी बदल जाते हैं। जो लोग अल्लाह के नाजिल करदा कानून के मुताबिक फ़ैसला न करें वही काफिर हैं। तौरात में हमने यहूद पर यह हुक्म लिख दिया था कि जान के बदले जान, यानी कोई किसी की जान ले तो बदले में उसी की जान, आंख के बदले आंख, नाक के बदले नाक, कान के बदले कान, दांत के बदले दांत, और तमाम ज़ख्मों के लिए बराबर का बदला। फिर जो कसास का सदका कर दे तो इसके लिए कफ़ारा है। और जो लोग अल्लाह के नाजिल करदा कानून के मुताबिक फ़ैसला न करें वही लोग ज़ालिम हैं। यहाँ आप देखिए कि अल्लाह ताला ने ज़ालिम होने की बात की किताब के नज़ूल पे। हम अगली कुछ आयात तक जाके फिर इसके ऊपर बात करेंगे कि अल्लाह की किताब को नाफिज ना करने वाले किस किस रवैये का शिकार हो जाते हैं। फरमाया वकफ़ैना अला आसारिहिम, फिर हमने इन पैगम्बरों के बाद मरियम के बेटे ईसा को भेजा। तौरात में से जो कुछ इसके सामने मौजूद था वो इसकी तस्दीक करने वाला था, और हमने इसको इंजील अता की जिसमें रहनुमाई और रोशनी थी, और वो भी तौरात में से जो कुछ इस वक्त मौजूद था इसकी तस्दीक करने वाली थी, और खुदा तर्स लोगों के लिए सरासर हिदायत और नसीहत थी। हमारा हुक्म था कि अहले इंजील इस कानून के मुताबिक फ़ैसला करें जो अल्लाह ने इसमें नाजिल किया, और जो लोग अल्लाह के नाजिल करदा कानून के मुताबिक फ़ैसले ना करें वही फासिक है। यहाँ नोट कीजिएगा लफ्ज़ फासिक आया। फिर ए नबी, हमने तुम्हारी तरफ ये किताब भेजी यानी कुरान, जो हक लेकर आई, और इस किताब में जो कुछ इसके आगे मौजूद है इसकी तस्दीक करने वाली और इसकी मुहाफिज़ और निगहबान है। लिहाजा तुम अल्लाह के नाजिल करदा कानून के मुताबिक लोगों के मामलात का फ़ैसला करो, और जो हक तुम्हारे पास आया है इससे मुँह मोड़ कर इनकी ख्वाहिशात की पैरवी न करो। हमने तुम इंसानों में से हर एक के लिए एक शरीयत और एक राह अमल मुकर्रर की। अगरचे तुम्हारा रब चाहता तो तुम सबको एक उम्मत भी बना सकता था, लेकिन इसने ये इसलिए किया कि जो कुछ उसने तुम लोगों को दिया इसमें तुम्हारी आजमाइश करे। लिहाजा फस्तबिकुल खैरात, तुम नेकियों में एक दूसरे पर सबकत करने की कोशिश करो, क्योंकि इल्लाही मर्जियुकुम जमीया, तुम सबको अल्लाह की तरफ पलट कर जाना है। फयुनब्बियुकुम बिमा कुंतुम फीहि तख्तलिफून, फिर वो तुम्हें असल हकीकत बतला देगा जिसमें तुम इख्तलाफ़ करते रहे हो। लिहाजा ऐसे लोग जो अल्लाह के हुक्मों के मुताबिक ज़िंदगी नहीं बसर करते वो फासिक है। इन सारी आयतों को अगर हम एक स्ट्रेच में देख लें तो एक बुनियादी असूल निकलता है, और वो क्या कि हर दौर में अल्लाह की किताब इसलिए भेजी जाती है कि लोग उसके मुताबिक ज़िंदगी बसर करें। यहूद को तौरात दी गई, नसारा को इंजील, और आज मुसलमानों को कुरान। जो रवैया मतलूब होता है वो क्या है कि जिस चीज़ का हुक्म किताब से मिले उसको अपनी अमली ज़िंदगी में लाओ। लेकिन अगर पिछलों को छोड़ दें, सिर्फ आज के मुसलमानों को देख लें, तो कैसा नहीं लगता कि मुसलमानों ने अपने जहनों के अंदर दो मुख्तलिफ खाने बनाए हुए हैं। एक खाना दीन के नाम पर, मज़हब के नाम पर, नमाज रोज़ा हज, उसको तो इस्लाम के मुताबिक करेंगे, किताब से पूछेंगे, कंपस ले लेकर किबला नापेंगे, 19-20 का फ़र्क हो जाएगा तो एक दूसरे से लड़ झगड़ के मस्जिदों को अलग कर देंगे, 5-5 मिनट के वक्त के ऊपर अपनी नमाजों को दूसरों से अलग कर लेंगे। लेकिन इसके बरक्स वो सारे अहकामात जिसका ज़िंदगी गुजारने से ताल्लुक, शादी कैसे की जाए, जिया कैसे जाए, मरा कैसे जाए, तिजारत कैसे हो, हराम हलाल फ़र्क है, इसको देखें तो इस पर अपने मन को मानते हैं। अल्लाह ताला ने इन आयात में 3 दफ़ा कहा, एक जगह कहा ऐसे लोग काफिर हैं यानी जो अल्लाह की किताबों को अमली ज़िंदगी में नहीं लाते, आप देखिए कि ये तो ऐसे ही है ना कि आप किसी चीज़ को लें तो इस नीयत से कि वो उसका हिस्सा बने। कोई भी चीज़ आप किसी चीज़ में डालते हैं, आप पानी के अंदर चीनी डालते हैं, चीनी का मकसद क्या है कि वो पूरे पानी को मीठा कर दे। कभी आप ऐसा ड्रिंक पिए कि पानी तो सारा फीके और एंड पे नीचे सारी चीनी बैठी हुई है, मज़ा आएगा? टेस्ट ख़राब है ना। नमक सारा नीचे बैठा और ऊपर फीका हो खाना, मज़ा नहीं आता ना। जब चीनी पानी में घुलती है तो टेस्ट देती है ना, नमक घुलता है तो टेस्ट देता है। इस तरह ईमान वाले ज़िंदगी में मिठास कब पाते हैं ईमान की? जब किताब का टेस्ट उनकी ज़िंदगियों में आने लगता है, उनकी सोच, उनका दीन, उनका चेहरा, उनकी ज़ात इस्लाम के मुताबिक होती है। अफसोस की बात है कि आज हमें दो मुख्तलिफ किरदार दिखते हैं। मस्जिद में देखें किसी साहब को तो हाजी साहब, नमाजी, उमरा करने, अलहाज, फलां, हाफिज, अलहाफिज, उनके बड़े, उनके बड़े। और जब तिजारतें देखें तो उसमें कुछ और है। किसी मर्द को किडनैप कर लिया गया, फिर घर में फ़ोन आया कि इतने पैसे दे के हमसे अपने शख्स को ले जाओ। कहते हैं कि जब वहाँ गए तो कोई मुलाजिम था तो उसने कहा कि बैठ जाइए, दरवाज़ा खोल दें। पूछा कि साहब किधर हैं जिनकी बातें? उन्होंने कहा बैठ जाएं, वो अभी आते हैं। थोड़ी देर हुई तो अंदर एक बिल्कुल बारिश यानी दाढ़ी वाले अच्छे शक्लो सूरत वाले बुज़ुर्ग दाखिल हुए। तो कहा जी आप आ गए। कहा आपसे मेरी फ़ोन पे बात हुई थी? कहा जी आपसे ही हुई थी। कहा आप कहाँ गए थे? कहा मैं अभी मस्जिद में नमाज़ पढ़ के आया हूँ। कहा आप नमाज़ पढ़ के आए हैं? एक तरफ आपने अगवा किया और उसके तावान पे पैसे मुझसे ले रहे हैं और नमाज़ पढ़ी? कहा हाँ, वो हमारा दीन है, ये हमारा बिज़नेस है। ये फ़र्क नहीं पैदा करना, असल ये पैगाम है इन सारी आयतों का। जब सियासत को दीन से अलग करेंगे तो जुल्म और बर्बरियत बन जाएगा। जब तिजारत को दीन से अलग कर देंगे ना तो सिर्फ़ और सिर्फ वहाँ वो हराम तरीक़ों से माल कमाना होगा। अल्लाह की किताबें आती हैं कि इनका टेस्ट ज़िंदगी में लाओ। आज हम देखें दो मुख्तलिफ किरदार हैं। नमाज़ पढ़ते हुए हम नेक रो भी रहे हैं, प्यार भी आ रहे हैं अल्लाह पे, तस्बीह भी पढ़ रहे, कुरान पढ़ रहे, और जाय नमाज तय करते ही हम कहते हैं चलो बेटा आज किधर की बुकिंग है, आज क्या करना है। इसको इस्लाम जाहिलियत कहता है। इसके ऊपर आगे इंशाल्लाह बात होगी। अल्लाह ताला कहते हैं फस्तबिकुल खैरात, नमाजों की तरफ ना भागो, खैरात की तरफ भागो। ये नमाज तो तुम्हें एनर्जी देती है, पढ़ो, फ़र्ज़ 5 वक्त की पढ़नी पड़ेगी। क्यों पढ़ाते हैं नमाज अल्लाह ताला हमें, ज़रा पूछिए अपने आप से, बल्कि अपना नुक्ता ही लिख लें मुहासबे का। दिन में 5 बार मुझे कामों में से डिस्टर्ब करके नमाज पढ़ने का हुक्म क्यों दिया जाता है? कुछ सज़ा है? नहीं। इसको मैं आपको एक मिसाल से समझाती हूँ। आपकी घड़ी के अंदर सेल होता है तो घड़ी चलती है ना। गाड़ी में पेट्रोल डालते हैं तो गाड़ी चलती है। गाड़ी में पेट्रोल भर दें और अपनी ही जगह उसको बस ऑन कर दें, गाड़ी हीटअप होगी ना। जो ही गैस जल गई आप उसमें और पेट्रोल डाल दें और गाड़ी को रोड पे ना लाएं, आपकी गाड़ी जल जाएगी। जब गाड़ी में पेट्रोल डलता है तो उसका तकाजा ये कि आप गाड़ी को लेके भागो। बिल्कुल इसी तरह दिन में 5 बार हम अपने अंदर नमाजों के ज़रिए जो पेट्रोल डालते हैं ना, अल्लाह की मोहब्बत, अल्लाह की मार्फत का, बंदगी का सबक सीखते हैं। इसका तकाजा ये कि अब इतनी एनर्जी अंदर आ गई है, अब भागो। फस्तबिकुल खैरात, नेकियाँ करो। मैंने नेकी करनी है, मैं अल्लाह से भी वादा करके आई हूँ कि इहदिनस सिरातल मुस्तकीम, अल्लाह मैं नेकी करूँगी। आप अभी नमाज़ पढ़ के आए हैं, कोई आपको दावत देता है कि आओ ज़रा गलत चीज़ है उसको देखने और सुनने जाते हैं, आप कहते हैं नहीं नहीं नहीं, मैं अभी अल्लाह से कह के आई हूँ कि गैरुल मग़दूबी अलैहिम वलद्दालीन। ये नमाजें एनर्जी देती हैं, ये कोर्स है दिन में 5 बार का। और जो लोग नमाजें पढ़ पढ़ के मोटे हो रहे हैं, ज़िंदगी में रंग नहीं दिखता, तो ऐसी किताबें फिर नाफिज़ नहीं होती। ऐसे मुल्क चाहे दुनिया के नक्शे में इस्लाम के नाम पे भी क्यों ना हो, लेकिन अल्लाह की निगाहों में वो इस्लामिक नहीं है। फरमाइल्लाहि मर्जियुकुम, जाना तो उधर ही है, फिर वो तुमको बताएगा कि तुम क्या करते थे। वानेहकुम बैनहुम, पस से नबी तुम अल्लाह के नाजिल करदा कानून के मुताबिक इन लोगों के मामलात का फ़ैसला करो, इनकी ख्वाहिशात की पैरवी ना करो। ये है सबसे बड़ी रुकावट। अल्लाह की किताबें नाफिज़ क्यों नहीं होती? ख्वाहिश बहुत है, तमन्नाएं बहुत हैं। होशियार रहो कि ये लोग तुमको फितने में डालकर इस हिदायत से ज़र्रा बराबर मुनहरिफ ना करने पाएं जो अल्लाह ने तुम्हारी तरफ नाजिल की है। फिर अगर ये इससे मुंह मोड़ें तो जान लो कि अल्लाह ने इनके बास गुनाहों की पादाश में इनको मुबतलाए मुसीबत करने का इरादा ही कर लिया है। और हकीकत ये है कि इन लोगों में से अक्सर फासिक हैं। अगर ये अल्लाह के कानून से मुँह मोड़ते हैं तो क्या अफ़ाहुक्म अल-जाहिलियत यबगून, तो क्या ये जाहिलियत का फ़ैसला चाहते हैं? حالانکہ اللہ تعالیٰ پر یقین رکھتے ہیں، ان کے نزدیک اللہ سے زیادہ بہتر فیصلہ اور کون کرنے والا ہو سکتا ہے؟ یہاں آپ دیکھیے کہ اللہ تعالیٰ نے ایسے لوگوں کو کیا کہا کہ اف حکم الجاہلیت یبغون، کیا تم اللہ کے فیصلے میں ایک جاہلیت کا فیصلہ چاہتے ہو؟ اسلام نے تمہیں دین دیا، اسلام آ گیا، اس کے باوجود تمہارا تم انہی طور طریقوں پہ جانا چاہتے ہو جو جاہلیت کی پیداوار ہے؟ ہم تھوڑی سی بات کریں گے جاہلیت پر، اور اس بارے کا چونکہ تھیم بھی یہی ہے تو جاہلیت کا لفظ قرآن پاک میں یہ چار مختلف طرح سے ہمارے سامنے آتا ہے، جس میں سے ایک آیت تو ہم پیچھے سورۃ آل عمران میں پڑھ چکے اور دوسری یہ ہے، دو آگے آئیں گی۔ تو جاہلیت کس کو کہتے ہیں؟ پہلی بات تو یہ ہے کہ اسلام سے پہلے کا دور جاہلیت کا دور کہلاتا ہے، یعنی ما قبل الاسلام، یعنی ہمارا اگر شعوری اسلام آج شروع ہو رہا ہے تو اس سے پچھلے کی زندگی ہماری جہالت کی زندگی تھی۔ اسی طرح نبی صلی اللہ علیہ وسلم کے آنے سے پہلے انسانیت بالکل ادھر ادھر بھٹک چکی تھی اور آپ کے مقابلے میں لوگ خواہشوں کے ہو چکے تھے۔ اللہ ایسے تمام لوگوں کو کہتے ہیں افا حکم الجاہلیتی، ایسے لگ رہا ہے جیسے چوائس پوچھی جا رہی ہے کہ آپ یہ پسند کرتے ہیں، لیکن دیکھیں تو اس لہجے میں افسوس بھی ہے اور غصہ بھی ہے۔ یہ جیسے کوئی ماں اپنے بچے کو کہے کیا بے وقوف ہو گئے ہو، کیا احمق بننا چاہتے ہو، کیا اپنا نقصان کرنا چاہتے ہو، ایک اچھی چیز چھوڑ کر خراب چیز لینا چاہتے ہو، عقل کو چھوڑ کر حماقت کا فیصلہ کر رہے ہو، دیکھو تمہیں اتنی اچھی بات بتائی جا رہی ہے تم اس کو چھوڑ کر اتنی بری چیزوں کے پیچھے جا رہے ہو، تمہیں خواہشیں اتنی پیاری ہو گئیں کہ آنکھیں بند کر کے اس کی طرف لپکتے ہو، آرزوؤں کے پیچھے جاتے ہو، بالکل انداز ایسے جیسے ایک پیار سے کوئی جھنجھوڑ رہا ہے، اٹھو نعمت کی ناقدری کرتے ہو، تمہیں اللہ نے مسلمان گھروں میں پیدا کیا اور تم پھر اسی جاہلیت پہ آ گئے جس پہ پہلے لوگ تھے۔ دور جاہلیت میں کیا کچھ نہیں ہوتا تھا؟ آپ دیکھیے کہ اسلام سے پہلے شعر و شاعری کا بہت دور دورہ تھا، آج ہے۔ اسلام سے پہلے یتیموں کے ساتھ ناروا سلوک ہوتا تھا، آج ہوتا ہے؟ یہ محاسبے کے نقطے ہیں۔ اسلام سے پہلے سود عام تھا، آج عام ہے؟ اسلام سے پہلے جوا اور شراب عام تھا، آج ہے؟ اسلام سے پہلے لڑکوں کو زیادہ اہمیت دی جاتی تھی لڑکیوں سے، اسلام سے پہلے لوگ وہمی تھے، توہم پرست تھے، کیا آج ہے؟ آپ دیکھ سکتے ہیں اسلام سے پہلے عورتیں اپنا بناؤ سنگھار کر کے پھرا کرتی تھیں، لونڈیاں باہر پھرتی تھیں، آج ہے؟ ہر وہ چیز جو کل تھی وہ آج بھی ہے۔ تو اللہ تعالیٰ کہتے کہ تمہیں کیا ہو گیا، تم اسلام کے مقابلے میں خواہشوں کے پیچھے آ گئے۔ اب دیکھیے جہالت نفس شیطان کو بڑی پسند ہے، یعنی جاہل رہنا انسان کے نفس کو بھی پیارا لگتا ہے اور شیطان کو بھی جاہلیت بڑی پسند ہے۔ جس بندے کے اندر جہالت ہوگی نا، شیطان کا اس پہ بہت قبضہ آتا ہے۔ نفس چاہتا ہے آرام طلبی، گھر بیٹھے رہے، مزہ کریں، عیش کریں، سوتے، کیا باتوں میں آگے، کاہلی، سستی، چائے کا کپ ہاتھ میں لے کر مووی چلا لیں گے۔ اب ہوتا کیا کہ جب انسان اس طرح کی طرز زندگی کا عادی ہو جاتا ہے نا، تو شیطان نفس میں پھوکے مارتا ہے اور وہ پھوکے مار مار کے اتنا بڑا کر دیتا ہے کہ انسان خواہشوں کے آگے بالکل خواہشوں کا شکار ہو جاتا ہے۔ آئیڈیل شخص ہے ان شیطان کے ہاتھوں میں وہ شخص جو جاہل بھی رہے، یعنی آج کے دور میں جہالت، قرآن کی جہالت دیکھ لیں، جو دین سے دور ہے، اسلام سے دور ہے اور نفس کی ہر بات کو مانے۔ گناہ کی چھوٹی سی خواہش کی چنگھاری اٹھتی ہے اور شیطان کی پھوکوں سے بڑی ہو کے بھڑکتی ہوئی آگ بنتی ہے اور اس کے نتیجے میں اسی آگ میں انسان جل کے راکھ ہو جاتا ہے۔ آج اگر آپ انسانیت کو دیکھیں تو انسانیت جل رہی ہے، معاشروں کو دیکھیں تو وہ جل رہے ہیں، ملکوں کو دیکھیں تو جل رہے ہیں، بظاہر اتنی ترقی، ویس میں اتنا کچھ ہے، مگر اندر سے کھوکھلے، کھوکھلی خوشیاں، گھر ہیں، ہومس نہیں بنے، زندگی کا اصل مزہ ہی نہیں ہے۔ زندگی کی ضروریات ہیں لیکن خوشی نہیں ہے۔ آپ کہہ سکتے سامان راحت تو ہیں لیکن راحت نہیں ہے۔ اس کے برعکس اگر آپ اسلام کو دیکھیں، اسلام کی رسومات خوشیوں والی، اللہ کو یاد رکھنے والی، عید کا دن بھی صبح دو رکعت نماز پڑھنے سے شروع ہوتا ہے۔ تو اللہ تعالیٰ کہتے ہیں ومن احسن من اللہ حکما، اللہ سے زیادہ کس کا اچھا حکم ہے؟ آج جب انسان مسلمان ہونے کے ناطے غیروں کی طرف جائیں، ان کے کلچر، ان کے طور طریقے، ان کے نظریات کو اپنائیں، تو اس کے بعد آپ دیکھیے وہی ہوگا جو آج ہو رہا ہے۔ تو آپ کہہ سکتے ہیں کہ جاہلیت ایک تو تاریخی طور پہ ہے، اسلام سے پہلے کا دور، ٹائم اور فرا تھا، گزر چکا، انبیاء کی تعلیمات بھول چکے تھے لوگ۔ دوسری جہالت ہوتی ہے نظریاتی جہالت، اس کو آج ہم محسوس کر کے دیکھیں، یعنی اتنی اگنورنس ہے کہ جس کے اندر واقعی لگتا ہے کہ اسلام مغلوب ہو گیا۔ یعنی نظریات غیر اسلامی ہو جانا. جب اسلام غالب ہوتا ہے نا تو یہ آئیڈیالوجی دب جاتی ہے، اور جب اسلام مغلوب ہوتا ہے تو یہ ابھر آتی ہے. آج کے دور میں آپ کو کیا لگتا ہے کہ اسلام کے غلبے کا دور ہے یہ کہ اسلام کی مغلوبیت کا دور ہے؟ دیکھیے، ایک شخص ہے اسلام دشمن، یہ ہوتا ہے کافر، اور ایک ہے غیر اسلامک شخص، یہ مسلمان ہوتا ہے. اسلام دشمنوں نے آج اسلام کو اتنا نقصان نہیں دیا جتنا آج غیر اسلامی طرز زندگی نے اسلام کو نقصان دیا. آپ کہہ سکتے ہیں کہ غیر اسلامی طرز زندگی جہالت ہے، ان اسلامک وے آف لیونگ، جو اسلام کے خلاف گیا وہ سراسر جہالت ہے. جب مسلمان مسلمان ہونے کے باوجود اپنے آپ کو اسلام کے قوانین، اس کے ضابطوں سے دور کر لیتے ہیں تو اس کی وجہ سے لوگوں کو اسلام بھی صحیح دکھتا نہیں ہے. بعض دفعہ کچھ لوگ ایسے ہوتے ہیں جو مسلمانوں کے بہت خیر خواہ ہوتے ہیں لیکن اسلام کے دشمن ہوتے ہیں، بہت خطرناک ہیں، ڈرنے کی ضرورت ہے، بچنے کی ضرورت ہے ان سے. اور افسوس یہ کہ یہ لوگ مسلمانوں میں ہی پیدا ہوتے ہیں. اس کے برعکس کچھ لوگ ہوتے ہیں جو اسلام کے بھی دشمن ہیں، مسلمانوں کے بھی دشمن ہیں. ان کا سب کو پتہ ہوتا ہے اس لیے یہ زیادہ خطرناک نہیں ہوتے. ایسے لوگوں سے کیسے بچا جائے اسلامک آئیڈیالوجیز کو عام کر کے؟ اللہ تعالیٰ حکم الجاہلیہ کی بات کر کے ہم سب کو بتاتا ہے کہ دیکھو، کیا تم دوسروں کی زندگیوں کو آئیڈیالائز کرتے ہو؟ تمہیں چمکتے ہوئے چہرے اچھے لگتے ہیں، تمہیں نبی کی سنتیں اچھی نہیں لگتی؟ ہر دور میں جاہلیت کی جو بڑی وجہ ہوتی ہے نا، وہ رسول کے بتائے ہوئے طریقے کو زندگی سے نکالنا ہے. لوگوں کو رسول کی اتباع اچھی نہیں لگتی. کیوں؟ کہ رسول کی اتباع اور ویسٹرن وے آف لیونگ ساتھ نہیں چلتا. یہ بہت بڑی مشکل ہے. جو لوگ ویسٹرن سٹائل آف لیونگ چاہتے ہیں نا، وہ پھر رسولوں کو بیچ میں سے نکالتے ہیں. پھر اب دیکھیے، قرآن پاک میں چار مختلف مقامات پہ جاہلیت کا لفظ ہے. ایک سورۃ آل عمران کے اندر آتا ہے، آیت نمبر 154 میں، ظن الجاہلیہ، ظن گمان، یہ پہلا درجہ ہوتا ہے. جب سوچ اور فکر غیر اسلامی ہو جائے، جب دماغ کا سانچہ ایسا ہو جائے کہ انسان کافروں سے متاثر ہے، ان کے طریقے اچھے لگتے ہیں، تو اسلام کی باتیں سمجھ ہی نہیں آتی. کیا آج مسلمانوں کا یہ حال نہیں ہو گیا؟ ان کو صحابہ کی باتیں کہتے ہیں، کیا اسٹوپڈ تھے، کیا ایکسٹریمسٹ تھے، کیا کرتے تھے، بے وقوف تھے. ہاں، جیسے کما آمن الصفحاء والی کیفیت. ایسے لوگ پھر نہ مسلمانوں سے ذہنی طور پہ میچ کھاتے ہیں، نہ اسلام سے اور نہ صحابہ سے. کوئی ویو لینتھ نہیں ان کی ملتی، کمفرٹ زون نہیں بنتا ان کا. اس کے برعکس گنگاتے ہیں تو کافروں کے، کہتے ہیں دیکھو کتنے اچھے لوگ ہیں، دیکھو ان کے اصول کتنے اچھے ہیں، دیکھو ان کی سڑکیں کتنی صاف ہیں. ٹھیک ہے، ان کو ان کی صاف سڑکیں دکھتی ہیں لیکن اندر اخلاق کے بہتے ہوئے گٹر نہیں دکھتے. ایسے لوگ پھر ہر لمحے اس طرح کے کام کرتے ہیں کہ ان کو ہر وقت جاہلیت اچھی لگتی ہے. یہ ایک پرسیپشن ہے، ایک سوچ ہے. آج کے دور کا 90% سے زائد جہاد جو ہے نا، اس پرسیپشن کو چینج کرنا ہے کہ لوگوں کو مسلمان ہونے پر فخر محسوس ہو. آج لوگ ماڈرن ہونے پہ فخر کرتے ہیں، غیر اسلامی ہونا اس وقت شرم کی نہیں، فخر کی بات ہو چکی ہے. ہو سکتا ہے میری باتیں آپ کے اوپر سے گزر رہی ہوں، لیکن جب بات میں آپ غور کریں گے نا تو آپ کو سمجھ آئے گی. آج کے دور کا یہ بھی مسئلہ نہیں ہے کہ لوگ قرآن نہیں پڑھ رہے، نمازیں نہیں پڑھ رہے، مسجدیں نہیں بنا رہے، دین کے ادارے نہیں بنا رہے. آج کا مسئلہ یہ ہے کہ پرسیپشن چینج ہو گیا، گندی چیز اچھی لگنے لگی، اچھی بری لگی. جب یہ ظن الجاہلیت آتی ہے نا، اس کو مٹانے کے لیے پھر اسی قسم کے اسٹرانگ لوگ چاہیے ہوتے ہیں، جو ان کے لیول پہ ہوں، خوب پڑھے لکھے، جو واقعی کچھ عرصہ خود اس دور سے گزار چکے ہوں. وہ لوگوں کو بتائیں کہ لوگوں قرآن کتنا پیارا ہے، اسلام کتنا پیارا ہے. اور ظن الجاہلیہ کا علاج جو ہے نا، یہ یتلو علیہ آیات پہ ہوگا، آیتیں پڑھی جائیں، پلاننگ کی جائے. بہت انٹلیکچوئل قسم کے لوگ، پڑھے لکھے لوگ سوسائٹی کے آئیں، کریم، جن کا انٹریکشن ایسے لوگوں کے ساتھ، وہ آئیں، وہ ان کو بتائیں. لیکن افسوس کہ ہمارا جتنا ذہین طبقہ ہے، وہ اکثر ظن الجاہلیہ کا خود ہی شکار ہو چکا ہے، وہ خود ہی لوگوں کو دین سے دور کرتا ہے. اور آج کا میڈیا آپ دیکھ لیجئے، ساری دنیا میڈیا کے اشاروں پہ چلتی ہے. بڑے بڑے صدر اور وزیر بنتے یا اترتے ہیں تو وہ میڈیا کے پرسیپشن پہ اترتے ہیں. تو پہلی چیز جس پہ اس وقت مجھے اور آپ کو کام کرنا ہے، ہم نے لوگوں کی سوچ چینج کرنی ہے. جیسے کسی ماڈرن لڑکی کو جس نے اللہ کی ساری حدیں توڑی ہوئی ہیں، اس کو دیکھ کے خیال میں آتا ہے نا، ہاؤ لولی، ہاؤ سویٹ. اس کا اپوزٹ، ایک لڑکی پورے اسلامی اٹائر میں اپنے آپ کو شریعت کے تقاضوں میں رکھے، تو جب لوگ اس کو دیکھے کہ نا، ہاؤ لولی، ہاؤ سویٹ، آئی وانٹ ٹو بی لائک ہر، یہ پرسیپشن چینج ہوگا، پھر پہلا قدم اٹھے گا. اس کے لیے بہت انٹلیکچوئل لوگ چاہیے. یہ عام لوگوں کے کام نہیں، وہ آپ کے ہاتھ ہی نہیں آئیں گے. کہیں گے بھاگ جاؤ تم مولوی اور ملا، اس کے لیے اس لیول پہ قرآن کو دکھائیں، میڈیا یوز کریں، وہ سارے ریسورسز یوز کریں جس سے وہ مسحور ہیں.